यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। तिहारको मुख्य दिन आज दिदी बहिनीबाट दाजुभाइको दीर्घायुको कामना गर्दै भाइटीका लगाइयो। राष्ट्रको विकासलाई केन्द्रमा राखेर प्रारम्भ भएका पूर्वाधार निर्माणलाई क्रमैसँग सम्पन्न गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। बजाङमा अरिङ्गालले टोक्दा दुई बालकको मृत्यु र अफ्रिकी मुलुक युगाण्डामा चट्याङ लागेर 14 जनाको मृत्यु।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट भाइटीका लगाएका छन्। परम्परा अनुसार दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा आस्था र निष्ठाका साथ दीर्घायु आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइएको हो। आज बिहान 11:37 भाइटीकाको उत्तम साइत तय गरिए पनि दिनभरि नै टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो कलश र गणेशको पूजा गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरंगी वा पञ्चरंगी टीका मखमली सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिएका छन्। टीका लगाइदिएपछि दिदी बहिनीले दाजुभाइलाई ओखर कटुस मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदी बहिनीलाई गच्छी अनुसार सौभाग्यका प्रतीक कपड़ा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा रहिआएको छ। दिदी बहिनी नहुने दाजुभाइहरूले आज काठमाडौँको रानी पोखरीको बीचमा रहेको बाल गोपालेश्वर मन्दिरमा दर्शन गरी टीका लगाएका छन्। बाल गोपालेश्वर मन्दिर वर्षमा एकपटक आजका दिन मात्र खुल्ने गर्दछ। भाइटीकाको दिनलाई नेवार समुदायले किजा पूजाका रूपमा मनाउँछन्। नेवार समुदायका केहीले भने हिजो नै किजा पूजा गरेको जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरूबाट शुभ साइतमा टीका ग्रहण गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा 11:37 शुभ साइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाउनु भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरू विष्णुमाया ढकाल कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभ साइतमा टीका लगाउनु भएको छ। प्रधानमन्त्री ओलीले आज बालुवाटार स्थित सरकारी निवासमा बहिनीहरूबाट भाइटीका लगाउनु भएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहिनी सुशीला खड्काबाट भाइटीका लगाउनु भएको छ। सभापति देउवाले बुढा नीलकण्ठ स्थित आफ्नै निवासमा भाइटीकाको उत्तम साइतमा टीका लगाउनु भएको उहाँको स्वकीय सचिवालयले जनाएको छ। महोत्तरी सहित सम्पूर्ण मिथिलाञ्चल का दिदीबहिनीहरूले आज आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैया दूज पर्व मनाएका छन्। यमपञ्चक अर्थात दीपावली पर्वको अन्तिम तथा पाँचौ दिन कार्तिक शुक्ल द्वितीय तिथिमा दिदीबहिनीले दाजुभाइलाई निम्त्याएर पूजा गर्ने मैथिली परम्परा छ। मिथिलामा यस पर्वलाई भैया दूज भरद्वितीय र भातृ द्वितीय पनि भन्ने चलन छ। सत्ययुगमा राजा बलिका बहिनीहरू गंगा र यमुनाले दाजुको शौर्य वृद्धि कल्याण र दीर्घ जीवनको कामना गर्दै सप्तरंगी टीका लगाइदिएका कथा नै यो पर्वको आधार रहेको मिथिलाका प्रसिद्ध साहित्यकार डाक्टर राजेन्द्र विमलले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकासलाई केन्द्रमा राखेर प्रारम्भ भएका पूर्वाधार निर्माणका परियोजनालाई क्रमागत रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयर एसियाले आजदेखि बैंकक भैरवा उडान प्रारम्भ गरेको सन्दर्भमा प्रधानमन्त्रीले सामाजिक सञ्जाल मार्फत सो विचार व्यक्त गर्नुभएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार वायुसेवाले हरेक साता सोमबार र बिहिबार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्नेछ। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंह वर्ल्ड अर्बन फोरमको कार्यक्रममा सहभागी हुन इजिप्टको कायरो प्रस्थान गर्नुभएको छ। उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज इजिप्टको कायरो प्रस्थान गर्नुभएको हो। विश्वका 150 भन्दा बढ़ी देशको सहभागिता रहने शहरी विकासका बारे विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले तीनवटा सत्रलाई सम्बोधन गर्नुहुनेछ। सो क्रममा उहाँले नेपालले बस्ती विकासका क्रममा भोगेका समस्या, जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या र बस्ती विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यान आकर्षण गराउनुहुने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिन भारत प्रस्थान गर्नुभएको छ। नयाँ दिल्लीमा नोभेम्बर 3 देखि 6 तारीकसम्म आयोजित 7 गठबन्धन सम्मेलनमा भाग लिन मन्त्री खड्का आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो। सन् 2015 फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्मेलन कोप 21 को 21 सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिएको थियो। सो सम्मेलनमा भाग लिनुभएका करिब 120 राष्ट्रका प्रमुखले सौर्य ऊर्जाको प्रवर्धनका लागि क्रियाशील गठबन्धनमा आफ्नो सहभागिता हुने प्रतिबद्धता जनाउनु भएको थियो। सम्मेलनमा विश्वभर ऊर्जा पहुँच बढ़ाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र ऊर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रूपमा सौर्य ऊर्जा प्रविधिको बढ़दो उपयोगबारे छलफल हुनेछ। सम्मेलनले सौर्य ऊर्जाको व्यापक प्रयोगका लागि आवश्यक पर्ने अमेरिकी डलर 1,000 अर्ब भन्दा बढ़ीको लगानी परिचालन गर्ने र जसबाट नेपाल समेत लाभान्वित हुने बताइएको छ। सन् 2045 कार्बन उत्सर्जन शून्यको लक्ष्य हासिल गर्ने नेपाल सरकारको प्रतिबद्धता अनुरूप सौर्य जस्ता स्वच्छ ऊर्जाको अधिकतम विकास एवं प्रवर्धनबाट स्वच्छ ऊर्जा संक्रमण कार्यान्वयनमा सहयोग पुग्ने बताइएको छ। वन तथा वातावरण मन्त्री ऐन बहादुर साई ठकुरी कोलम्बियामा भएको जैविक विविधता महासन्धिको 16 अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कनु भएको छ। कोलम्बियाको काली शहरमा यही अक्टोबर 26 देखि 31 तारीकसम्म भएको सम्मेलनमा मन्त्री शाहीले दुई विषयका उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नुभएको थियो। उहाँले प्रकृति र शान्ति तथा जैविक विविधता र वित्त विषयका दुई सत्रका छलफललाई सम्बोधन गरी नेपालले जैविक विविधताका क्षेत्रमा हासिल गरेको उपलब्धिका बारेमा जानकारी गराउनु भएको थियो। खानेपानी मन्त्री प्रदीप यादवले समाजका हरेक नागरिकलाई आधारभूत सुविधा र सम्मानजनक वातावरण प्रदान गर्नु राज्यको दायित्व भएको बताउनु भएको छ। आज पर्सा कारागार कार्यालय वीरगंजको निरीक्षण गर्दै मन्त्री यादवले कैदी बन्दीहरूको जीवनस्तर र भौतिक पूर्वाधारको सुधारमा सरकारले ध्यान दिने बताउनुभयो। उहाँले कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी, जीर्ण पूर्वाधार र विद्युत समस्याको विषयमा सम्बन्धित निकायको ध्यान आकर्षण गराउने बताउनुभयो। वीरगंज महानगरपालिकाका प्रमुख राजेश मान सिंहले कारागार सुधार गर्नका लागि महानगरले आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। भोलिदेखि आगामी बिहिबारसम्म संयुक्त अधिराज्यको स्कटल्याण्डको ग्लास्गोमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको 92 महासभामा भाग लिन प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवर 3 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ। इन्टरपोलका 196 सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुने महासभाका क्रममा इन्टरपोल र विश्व स्वास्थ्य संगठन बीचको सहयोग, आतंकवाद विरूद्धको रणनीति, प्रहरीको विश्लेषणात्मक क्षमता अभिवृद्धि, अतिवाद विरूद्ध एकीकृत रणनीति, इन्टरपोलको संविधान संशोधन लगायत विषयमा छलफल हुने केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। पछिल्लो समय कृषि तथा पशुजन्य व्यवसायबाट सल्यानका किसानहरूले राम्रो आमदानी गर्दै आएका छन्। कामको खोजीमा विदेशी नै युवाको संख्या बढ़दै गइरहेका बेला कतिपय युवाले भने देशमै कृषि र पशुपालनको क्षेत्रबाट पनि मनग्य आमदानी गरिरहेका छन्। सल्यानबाट दीपक शर्माको एक रिपोर्ट।
तीन ढोर चौरका कुलाराम रेउले व्यावसायिक तरकारी खेती गर्न थालेको 16 वर्ष पुग्यो। 60 रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आउनुभएका रेउले तरकारीबाट मात्रै वार्षिक 40 देखि 50 लाखसम्मको कारोबार गर्नुहुन्छ। सबै खर्च कटाउँदा 15 देखि 16 लाखसम्म बचत हुने गरेको रेउलेको भनाई रहेको छ।
वर्षभरि सबै सिजन मिलाएर 40-50 लाखको कारोबार हुन्छ मेरो। आमदानी खर्च गराएर अनि सम्पूर्ण कटाएर 15-16 लाख रुपियाँ बचत हुन्छ।
गण्डकी बहुउद्देश्य कृषि मार्फत व्यावसायिक कुखुरा पालन गर्दै आउनुभएका त्रिवेणी गाउँपालिका 6 लुहामका अर्जुन कुमार श्रेष्ठले पनि अण्डाबाट मनग्य आमदानी गर्दै आइरहनु भएको छ। झण्डै 2000 कुखुराबाट दैनिक 1850 अण्डा उत्पादन हुने र उक्त अण्डाबाट 12,000 बढी आमदानी भइरहेको श्रेष्ठको भनाई रहेको छ।
एकदम सन्तुष्टी छ। 1925 कुखुरा छ। दैनिक उत्पादन हेर्दाखेरि 1850 अण्डा छ। आमदानी दैनिक गर्दाखेरि अहिले चाहिँ राम्रो रेट भएकोले दैनिक 12,000 जति बचिरहेको छ।
देशमा सम्भावना नरहेको भन्दै विदेशीका युवाहरू पनि पछिल्लो समय स्वदेश फर्किएर कृषि पेसामा आबद्ध हुन थालेका छन्। लगन र परिश्रम गरे देशमै पनि राम्रो आमदानी गर्न सकिन्छ भन्ने उदाहरण भन्नु भएको छ ललित रावत।
पहिला त म विदेशतिर थिएँ, आएर नै मैले यता तरकारी खेती सुरु गरेको। सिजनमा हामीले 6 महिनामा हामीले 2 देखि मासतिर लगभग 3-3.5 बजारीकरणको समस्या त छैन।
किसानहरूले उत्पादन गरेको कृषि जन्य वस्तुलाई सहज बजारीकरण मात्र स्थानीय तहले गरिदिने हो भने केही हदसम्म युवा पलायन हुने संख्यामा कटौती हुने देखिन्छ। बजारीकरणका साथै समयमै उन्नत बिउ बिजन र मलको व्यवस्था पनि गर्नुपर्ने देखिन्छ। दीपक शर्मा, सल्यान।
अरिङ्गालले टोक्दा बजाङमा 2 बालकको मृत्यु भएको छ। थलारा गाउँपालिका वडा नम्बर 2 घर भएका 3 वर्षका सुरवीर खाती र 5 वर्षका सिया खातीको मृत्यु भएको वडाध्यक्ष रविन्द्र खातीले जानकारी दिनुभयो। 7 वर्षकी सुमी खाती, उहाँकी आमा डम्बरा खाती र बजै अरिङ्गालको टोकाईबाट गम्भीर घाइते भएका छन्। घर नजिकै घाँस काटिरहेको ठाउँमा सँगै बसेको अवस्थामा अरिङ्गालले टोकेपछि घाइते दुवैजनाको उपचारार्थ स्थानीय दंगाजी स्वास्थ्य चौकी लैजाँदै गर्दा मृत्यु भएको हो। भाइटिका मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। भारतको पंजाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेको एक कार र एक बस आपसमा ठोक्किँदा उनीहरूको मृत्यु भएको हो। कपिल वस्तु बाणगंगा नगरपालिका 9 बर्दहवाका दिनेश बेलबासे र गैंडाकोट नगरपालिका वडा नम्बर 6 अनिल सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ। म्याग्दी जिल्लाको मंगला गाउँपालिका 3 र 4 वडामा पर्ने बरंजाका मगर समुदायले आगोदेव पर्व मनाएका छन्। बरंजामा बसोबास गर्ने 9 थरका 45 कुरिया मगरहरूले हरेक वर्षको कुकुर तिहारदेखि 3 दिन आगोदेव पर्व मनाउने गर्छन्। आगलागी जन्य विपद नहोस् भन्ने कामनासहित प्रकृतिको पूजा गरेर यो पर्व मनाउने चलन रहेको मंगला गाउँपालिका 3 वडाध्यक्ष याम रोकाले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अफ्रिकी मुलुक युगाण्डा स्थित पालावेक शरणार्थी शिविरमा चट्याङ लागेर 14 जनाको मृत्यु भएको छ। चर्चमा प्रार्थनाका लागि भेला भएका बेला चट्याङ परेको थियो। घटनामा अन्य 34 जना घाइते भएका छन्। पालावेक शरणार्थी शिविरमा 80,000 भन्दा बढ़ी शरणार्थीहरू रहेका संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीले जनाएको छ। पाकिस्तानको दोस्रो ठूलो शहर लाहौरले 1 हप्ताका लागि प्राथमिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ। लाखौं बाल बालिकालाई खतरनाक मानिएको भन्दा कैयौं गुणा बढ़ी धुवाँको चपेटामा पर्न नदिन सो निर्णय गरिएको सरकारी अधिकारीले जनाएका छन्। 1,40,00,000 जनसंख्या भएको लाहोर शहर डिजेल, धुवाँ, मौसमी कृषि जलनबाट निस्कने धुवाँ र जाड़ोको चिसोपनले केही दिनदेखि धुवाँ, धूलो, कुहिरो र प्रदूषकको मिश्रणले ढाकिएको छ। प्रदूषणको दायरा मापन गर्ने वायु गुणस्तर सूचकांक हिजो 1,000 भन्दा बढ़ी अर्थात खतरनाक मानिएको 300 स्तरभन्दा धेरै माथि पुगेको आईक्यूईआरको तथ्याङ्कले देखाएको छ। निर्णय अनुसार 10 वर्षको उमेरसम्मका बच्चाहरूको लागि सबै कक्षाहरू सार्वजनिक, निजी र विशेष शिक्षा चल्ने छैनन्। डब्ल्यूएचओका अनुसार विषाक्त हावामा सास फेर्दा स्वास्थ्यमा घातक असर पर्छ वा लामो समयसम्म सम्पर्कमा रहँदा स्ट्रोक, मोटोरोग, फोक्सोको क्यान्सर र श्वास प्रश्वास सम्बन्धी रोग लाग्न सक्छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
थाइल्याण्डको विमान कम्पनी थाई एसिया एयरलाइन्सले बैंकक भैरवा बैंकक उडान तिहारको दिन आइतबारदेखि शुरू गरेको छ। थाई एसिया एयरलाइन्सको विमान आइतबार बिहान 6:05 चालक दलका 7 सदस्य सहित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। शुरूमा परीक्षण उडानका रूपमा चालक दलका सदस्य सहित थाई एसियाको एयर बस 320 गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको र अब कार्तिक 23 गतेदेखि सातामा 2 नियमित उडानको तालिका रहेको विमानस्थलका सूचना अधिकारी विनोद सिंह राउत जानकारी दिनुभयो। थाई एसियाको विमान भैरवा विमानस्थलमा अवतरण हुँदा कर्मचारी सहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र त्यहाँका पर्यटन व्यवसायीले स्वागत गरेका थिए। थाई एयर एसियाले भैरवाबाट बैंकतर्फ एकतर्फी शुरूआती भाड़ा दर 12,000 कायम भएको छ। बुटवलको लुम्बिनी केबल कारबाट स्थापनाको 17 महिनामा 3,00,000 पर्यटकले आवत जावत गरेका छन्। 2080 जेठ 15 व्यावसायिक रूपमा सञ्चालनमा आएको लुम्बिनी केबल कारमा 3,00,000 बढ़ी पर्यटक चढ़ेको कम्पनीले जनाएको छ। 17 महिनामा आन्तरिक पर्यटक 2,24,000, भारत सहित सार्क मुलुकका 24,235, तेस्रो मुलुकका 112 जना, बुटवल उडान नम्बर 3 र पाल्पा तिनाउ 3 6,569 जना 50% छूटमा तथा चाडपर्व लगायतको अफरमा सहुलियत टिकटमा 61,000 गरी 3,15,916 जना पर्यटकले लुम्बिनी केबल कार चढ़ेर बसन्तपुर पुगेको केबल कारका प्रबन्धक उज्जवल घिमिरेले जानकारी दिनुभयो। केबल कारले दुईवटा स्थानीय तहलाई असोजसम्म 30,54,000 कर तिरेको समेत कम्पनीले जनाएको छ। 2 किलोमिटर 600 मिटर लामो 25 गण्डला रहेको केबल कारमा दैनिक 6,000 पर्यटकहरू आवत जावत गर्न सक्छन्। पर्वतको मोदी गाउँपालिका 2 देवपुर स्थित केरुङ्गाका टीकाराम तिमिल सिन्हाले अहिले व्यावसायिक मौरी पालनबाट वर्षेनी 35,00,000 आमदानी गर्न थाल्नु भएको छ। कुनै बेला जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा चिनिनुभएका तिमिल सिन्हा सुन्तला खेती छोडेर मौरी पालनतर्फ आकर्षित हुनुभएको हो। अगाडिको बगैंचामा 300 सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैंचा बनाउनु भएका तिमिल सिन्हा सुन्तला बोट मर्दै गएपछि समस्यामा पर्नु भएको थियो। सुन्तलामा भविष्य नदेखेपछि उहाँले मौरी पालन व्यवसाय शुरू गर्नु भएको हो। विगत 24 व्यावसायिक रूपमा मौरी पालन व्यवसाय गर्दै आउनुभएका तिमिल सिन्हाले वार्षिक 35,00,000 आमदानी हुने गरेको जनाउँदै अहिले 100 भन्दा बढी मौरीका घर रहेको जानकारी दिनुभयो। तरकारी खेती, पशु पंक्षी तथा कुखुरा पालन जस्तो निरन्तर खट्नुपर्ने नभएकोले पनि मौरी पालन व्यवसायमा किसानको आकर्षण बढ़ेको मोदीका अगुवा किसान उमाकान्त शर्माले बताउनुभयो। अहिले पर्वतका देवपुर, मल्लाज, भंगरा, कुर्गा, बाछा, लुङ्खु लगायतका क्षेत्रमा व्यावसायिक मौरी पालक किसानले वर्षेनी 100 मौरी सहितका घार उत्पादन गरेर बिक्री समेत गर्दै आएका छन्। तनहु जलविद्युत आयोजनाले तिहारको विदाको समयमा पनि निर्माणको कामलाई निरन्तरता दिएको छ। रिसिङ गाउँपालिका 1 झापुटारमा निर्माणाधीन 140 मेगावाट क्षमताको जलविद्युत आयोजनाले तिहारको विदामा समेत निर्माणलाई निरन्तरता दिएको जनाएको छ। आयोजना निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले कामलाई निरन्तरता दिएको आयोजना कार्यालयले जनाएको छ। शिफ्टमा आलोपालो मिलाएर तिहार लगतै काममा फर्किने गरी केही नेपाली कामदारलाई तिहार मनाउन विदा दिएको र अधिकांश कामदारले भने काम गरिरहेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताउनुभयो। आयोजना अन्तर्गत हालसम्म 62% काम पूरा भएको पनि भण्डारीले उल्लेख गर्नुभयो। 50,50,00,000 अमेरिकी डलर आयोजनाको लागत रहेको छ। जुम्ला जिल्लामा पछिल्लो समय कोदो खेती गर्ने किसानको संख्या घट्दो क्रममा रहेको छ। त्यहाँका 8 स्थानीय तहमा अधिकांश किसानले कोदो खेती गर्न छोडेका छन्। विगतमा त्यहाँको तिला गाउँपालिकामा कोदो राम्रो उत्पादन हुन्थ्यो। दशक अघिसम्म 5 क्विन्टलसम्म कोदो उत्पादन हुने बारीमा अहिले 1 क्विन्टल पनि कोदो उब्जनी नहुने तिला 1 का स्थानीय नर रावतले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
आईसीसी विश्वकप क्रिकेट लीग टू त्रिकोणात्मक सिरिजमा अमेरिकासँग नेपाल पराजित भएको छ। अमेरिकाको डालस स्थित ग्राण्ड पेरी क्रिकेट रंगशालामा सम्पन्न खेलमा नेपाल अमेरिकासँग 37 रनले पराजित भएको हो। यसअघि भएको पहिलो खेलमा पनि नेपाल अमेरिकासँग 3 विकेटले पराजित भएको थियो। अमेरिकाले दिएको 282 रनको विजय लक्ष्य पछ्याएको नेपाल 49.5 ओभरमा सबै विकेट गुमाउँदै 244 रनमा समेटियो। नेपालका लागि अनिल शाहले सर्वाधिक 52 रनको योगदान दिए। नेपालले ओपनर आसिफ शेखलाई 6 रनमा गुमाए थियो। दोस्रो विकेटलाई अनिल र कुशल भुर्तेलले 71 रनको साझेदारी गरेका थिए। कुशल भुर्तेलले 29 रन जोडे भने त्यसपछि कुशल मल्लले 54 बलमा एक चौका र एक छक्का सहित 33 रन बनाएर आउट भए। कप्तान रोहित पौडेल 1, गुलशन झा 12 तथा आरिफ शेख 21 रन बनाउँदै पवेलियन फर्किए। त्यसपछि सोमपाल कामीले 27 बलमा 4 चौका र 2 छक्का सहित 46 रन बनाए। दिपेन्द्र सिंह ऐरीले 31 रन बनाए भने करण केसीले 5 तथा सन्दीप लामिछानेले 2 रन जोडे। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाउँदै 281 रन बनाएको थियो। अमेरिकाका लागि सायतेजा मकामल्लाले सर्वाधिक 75 रनको योगदान दिए। नेपालका गुलशन झाले 3 विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान 2-2 तथा कुशल भुर्तेलले 1 विकेट लिए। नेपाल लीग टूमा 11 खेलमा 2 जित र 8 हार सहित 5 अंकका साथ अंक तालिकाको 7 स्थानमा छ। जस्तै अमेरिका 12 खेलमा 8 जित सहित 16 अंकका साथ शीर्ष स्थानमा छ। क्यानाडा 12 खेलमा 16 अंकका साथ नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। नेपालले अब सोमबार स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। युएईसँग पराजित हुँदै नेपाल हङकङ 6 क्रिकेटको प्लेट सेमी फाइनलबाटै बाहिरिएको छ। आइतबार भएको खेलमा नेपाल 5 विकेटले पराजित भएको हो। नेपालले दिएको 95 रनको लक्ष्य पछ्याएको युएईले 4 बल बाँकी छँदै 1 विकेटको क्षतिमा 96 रन बनाउँदै लक्ष्य पूरा गर्यो। कप क्वार्टर फाइनलबाट बाहिरिने टोलीलाई प्लेट सेमी फाइनल खेल्ने अवसर दिइएको भए पनि नेपाल पराजित भएको हो। शनिबार कप सेमी फाइनल प्रवेशका लागि भएको खेलमा नेपाल श्रीलंकासँग 40 रनले पराजित हुँदै क्वार्टर फाइनलबाट बाहिरिएको थियो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशको पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा हल्का वर्षा तथा उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 16 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 26.1 डिग्री सेल्सियस, न्यूनतम 15.8 डिग्री सेल्सियस, वर्षा 6.1 मिलीमिटर। पोखराको अधिकतम 27.5 डिग्री सेल्सियस, न्यूनतम 18.6 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 16 डिग्री सेल्सियस र दिपायलको अधिकतम 30.6 डिग्री सेल्सियस, न्यूनतम 16.7 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। तिहारको मुख्य दिन आज दिदी बहिनीबाट दाजुभाइको दीर्घायुको कामना गर्दै भाइटीका लगाइयो। राष्ट्रको विकासलाई केन्द्रमा राखेर प्रारम्भ भएका पूर्वाधार निर्माणलाई क्रमैसँग सम्पन्न गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। बझाङमा अरिङ्गालले टोक्दा 2 बालकको मृत्यु र अफ्रिकी मुलुक युगाण्डामा चट्याङ लागेर 14 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।